GFM Time Check. It's 7:30 a.m.
जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा म कार्यक्रम प्रस्तुता नवराज थानुको साथ सुन्न नछुटाउनु होला। नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको चर्चित लोकप्रिय कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत म नवराज धानुक। हामी हप्ताको सात दिन विभिन्न विषयमा चर्चा परिचर्चा र बहस गर्छौँ हामी तातो बहसमा, र आज हामी तातो बहसमा दुईजना अतिथिसँग हामी चर्चा गर्दैछौँ। र वास्तवमै पछिल्लो समय मैले जुन फेसबुक पोस्ट गरेको छु सबैको चर्चा र रातारात कहीँ आर्थिक चलखेल हुनसक्छ नवराजी, तपाईँले धेरै कुराहरू लुकाउनुहुन्छ कि भन्ने शङ्का उपशङ्का व्यक्त गर्नुभएको छ। तर नवराज धानुको एउटा यस्तो व्यक्ति हो जो नवराज धानुको विगतले बताउँछ, र आज म पर्दाफास गर्दैछु कसले कति पैसा खायो त। आज यसको पर्दाफास हुन्छ इलेक्ट्रोनिक रिक्सा व्यवसाय सङ्घबाट धनगढी उपमहानगरपालिकाका हाकिमदेखि लिएर कर्मचारीले लाखौँ रुपियाँ खाएका छन्, त्यो पनि हामी एकैछिनमा पर्दाफास गर्नेछौँ। र यातायात कार्यालयमा कस्तो खेल भएको छ, यातायात मजदुरका नाममा चाहिँ जुन रिक्सा व्यवसाय छन् कसले कति पैसा खाए, यो पनि हामीसँग लिस्ट आइसकेको छ। मैले हिजो राति अबेरसम्म अध्ययन गरेको छु र त्यसको पर्दाफास आज म तातो बहस मार्फत नाङ्गो चित्रण म सबैलाई गराउनेछु। मैले आश्वासन दिएँ यहाँहरूलाई र धेरैले शङ्का उपशङ्का गर्नुभएको छ, र म यहाँहरूलाई विश्वस्त दिलाउन चाहन्छु यो विषय आज हामी चर्चामा जोड्नेछौँ। र आज हामीसँग दुईजना अतिथि हुनुहुन्छ, एकजना आउँदै हुनुहुन्छ निमित्त कार्यालय प्रमुख, सेती अञ्चल यातायात कार्यालयका प्रमुख हुनुहुन्छ जो चाहिँ अहिलेका लागि निमित्त हुनुहुन्छ, केशव दत्त जोशी, किनभने कृष्ण भूषालजी आफ्नो गृह जिल्ला जानुभएको छ। र हामीसँग स्टुडियोमा अर्का अतिथिको रूपमा हामीसँग हुनुहुन्छ यतिखेर मिनराज जोशी हुनुहुन्छ जो चाहिँ विद्युतीय चालक मजदुर सङ्घका अध्यक्ष हुनुहुन्छ। हालै उहाँहरूको सङ्गठनमा पनि विभिन्न गुट उपगुट देखिएको थियो र यो विषयमा हामी चर्चा गर्दैछौँ कसले कति पैसा खायो, यो आन्दोलनको औचित्यता के हो, यो के का लागि आन्दोलन हो। मिनराजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद सर।
आहा,
म चाहिँ विद्युतीय रिक्सा चालक मजदुर सङ्घको अध्यक्ष हो, र अहिले हाल चाहिँ हामीले आन्दोलन गर्न त चाहेका थिएनौँ, तर चाहिँ आन्दोलन गर्ने बाध्यता चाहिँ हामीलाई सिर्जना भयो।
कसले सिर्जना गर्यो बताउनुहोस् न। आज तातो बहसमा हुनुहुन्छ तपाईँहरू, धेरैको लिस्ट आएको छ मिनराजी, तपाईँहरूको बार्गेनिङको खेल रहेछ नि यो त।
त्यो चाहिँ मलाई थाहा भएन सर, बार्गेलिङ, त्यो चाहिँ बार्गेलिङ भनेको के हो भन्ने कुरा नै।
तपाईँहरूको आन्दोलन किन के का लागि, पहिले यहाँबाट सुरु गर्छु म, एकैछिनपछि म तपाईँले कति पैसा लिनुभयो त्यो मसँग लिस्ट छ प्लिज।
हाम्रो आन्दोलन यहाँ इरिक्सा, जस्तो इरिक्सा चालकहरू र विद्युतीय रिक्सा किनेका सम्पूर्ण श्रमिकहरूमाथि भएको शोषण दमन र अत्याचारको विरुद्ध चाहिँ हाम्रो आन्दोलन हो.
तर यो आन्दोलन गरिरहँदा धेरै व्यवसायीलाई थाहा छैन तपाईँले के का लागि आन्दोलन गर्दै हुनुहुन्छ, यसको नायिके को हो. यो गरिरहँदा तपाईँहरूले धेरै बार्गेनिङका लागि दुई दिन पहिले मात्रै तपाईँहरूले धनगढीका व्यवसायीहरूलाई कल गरेर बार्गेनिङका लागि हामी आन्दोलन गर्दैछौँ भन्ने सङ्केत किन गर्नुभयो मिनराजी?
हामीले त्यो चाहिँ गरेका छैन. त्यो झुटो प्रचार र झुटो आश्वासन कसैले दिन्छ कसैको बेजत गर्न, कसैको कसैमाथि केही गर्न कसैले खोजिया हुनसक्छ, त्यो चाहिँ हामीले हामी त्यो कुनै म चाहिँ त्यो त्यस्तो विषयमा म चाहिँ जान पनि जान्न. उहाँहरू कस्तो प्रचार गर्नुहुन्छ के गर्नुहुन्छ मलाई आश्वासन आउँछन्, त्यो सम्बन्धी आएका हुन्.
तपाईँलाई एउटा कुरा मिनराजी, तपाईँलाई कति भयो यो रिक्सा चलाइरहेको?
मलाई लगभग 1 वर्ष 2-3 महिना जति भयो.
तपाईँले राम्रोसँग अध्ययन गर्नुभएको छ यहाँ कस्तो खेल भएको छ?
एकदम सर, एकदम सब थाहा छ मलाई.
थाहा छ है? तपाईँको विषयमा एकैछिनमा आउँछु. मसँग हामीसँग एकजना अर्को व्यक्तित्व आइसक्नु भएको छ, केशव दत्त जोशी, निमित्त कार्यालय प्रमुख, सेती अञ्चल यातायातका हुनुहुन्छ. केशव सर, यहाँलाई स्वागत छ.
धन्यवाद.
दिनेश एफएमको तातो बहसमा कस्तो लागिरहेछ सर?
एकदम राम्रो छ सर. जो चाहिँ धन्यवाद छ, म जुन चाहिँ दिनेश एफएमको तातो बहसमा जनताले अहिले प्रत्यक्ष सुन्ने सरोकारका विषयसित तपाईँले फेस टु फेस गरिदिने जुन चाहिँ अहिले हामी जनता अहिले यो कार्यक्रम बहुत सुन्छन् र यो लोकप्रिय कार्यक्रम
तपाईँलाई थाहा रहेछ. थ्याङ्क यू सो मच केशवजी. आज म तातो बहसमा धेरैको सातो खाँदैछु.
एकदम धन्यवाद सर.
त्यो मलाई थाहा छ केशव सरले आज सबको पर्दाफाश गर्नुहुन्छ.
यो कानुनी कुराहरू कानुनी कुराहरूमा के यातायात व्यवस्था गरेर केशवजी भनेको व्यक्ति होइन, केशवजी भनेको यातायात व्यवस्था कार्यालयको एउटा अहिले निमित्त कार्यालय प्रमुख भए पनि योभन्दा पहिले 9-10 महिना काम भएर पनि बस्यो.
केशव सर, हिजोको नगरपालिकाको मिटिङमा म उपस्थित भए, धेरै राजनीतिक दलका नेताहरूले पनि तपाईँलाई कल गरेका रहेछन्, के कारणले तपाईँ त्यो भनौँ न इलेक्ट्रोनिक रिक्सा सम्बन्धीको त्यो विवादको बहस या छलफलमा तपाईँ किन आइदिनु भएन?
एकदम धन्यवाद सर. यो एकदम मैले सरलाई यसमा धन्यवाद पनि दिन चाहन्छु, किनभने कुनै पनि कार्यक्रमहरू हुन्छन् कार्यक्रममा जानुपर्छ. यो मेरो फेरि सरहरूले यो बुझिदिनुहोस् कि कार्यक्रम भनेको जनताका लागि हुन्छन्. हाम्रा कार्यालय गठन भनेका राज्य सञ्चालनका प्रक्रियातिर भएको हुन्छ र राज्य सञ्चालनका प्रक्रियाका हरेक उसमा चाहिँ यो एफएमहरू भनौँ नि सञ्चार माध्यमहरू चौथो अङ्ग मानेको छ राज्यले. किन त भन्दा सूचनाको सूचित गर्ने हक चाहिँ उसले दिएको हुन्छ. तसर्थ चाहिँ म यसमा अनुपस्थित होइन. मैले विनम्र अनुरोध के गरेँ भने कार्यालयमा 1-2 जना अधिकृत छौँ, एकजना कार्यालय प्रमुख उपसचिव हुनुहुन्छ, उपसचिव अहिले विधामा हुनुहुन्छ र म उनको निमित्त भएर बसेको छु र 2 जना कार्यालयमा 2 जना शाखा अधिकृत भएको अवस्थामा 1 जना शाखा अधिकृत बिरामी भएको थियो. बिरामीको अवस्थामा हस्पिटल जानुभएको थियो. हस्पिटलको प्रक्रियामा जाने कि नजाने अब त्यो चाहिँ कसरी मैले देखाउन त सक्दिनँ. मैले सरकै हो कि मलाई चाहिँ फोन पनि आएको थियो, पत्रकारबाट पनि आएको हो, सरले नै गर्नुभएको थियो. मैले प्रत्यक्ष के हुन सक्छ म चाहिँ सम्बन्धित अहिले मसँग भएका सेवाग्राहीको लाइनमा म दिन्छु, मेरो टेबल कस्तो खाली छैन यो बुझिदिनु पर्यो सर, मेरो बाध्यता छोडेर आऊ भन्नुहुन्छ भने म आउँछु है भनेर मैले रिक्वेस्ट पनि गरेको थिएँ.
तर त्यसपछि म तपाईँको कार्यालयमा पनि पुगेँ.
एकदम पुग्नु भयो होइन
तपाईँलाई निमन्त्रणा पनि दिए.
4:30 बजे पुग्नु भएको थियो.
अहिले यो जुन उहाँहरूले आन्दोलन गर्दै हुनुहुन्छ, यो आन्दोलनको औचित्य त देख्नुहुन्छ या उहाँहरूले आन्दोलन जुन यातायातमा चाहिँ गयो हाम्रो रिक्सा यसर्थ चाहिँ हामी चाहिँ पुनः नगरपालिकामा फर्किनुपर्छ भन्ने जुन एन सम्बन्धीको उहाँले कुरा गर्दै हुनुहुन्छ, हाकिम साहब के भन्नुहुन्छ यहाँले केशव सर यो विषयमा?
सर यो एकदम धन्यवाद. उहाँहरूले कुनै पनि नागरिकले आफ्ना अधिकार माग्नका लागि गर्नुपर्ने कार्यक्रमहरू गर्न सक्दछन्, यसमा किन गर्यो कस्तो गर्यो कहाँ गर्यो भन्ने कुरोको कुनै पनि ऊ हुँदैन. म अहिलेको जुन हिजो सरले योभन्दा अगाडि पनि भन्नुभयो र यो प्रक्रियाहरू जो चलेको छ त्यसमा पहिले त म के दुःख प्रकट गर्न चाहन्छु भने फर्स्टतिर के भएको थियो, कहाँ दिएको थियो, के थियो.
तपाईँ लामो तपाईँसँग धेरै अनुभव छ किनभने तपाईँ स्टार्टिङदेखि यो इलेक्ट्रोनिक रिक्सा धनगढीमा आउनुदेखि लिएर सबै कुराको अध्ययन छ तपाईँलाई, जहाँसम्म जानकारी भयो.
एकदम धन्यवाद छ पनि. र मैले के पनि गर्न खोजेको हो भने म 2072 साल कार्तिक 9 गते जब कार्यालयमा उपस्थित भएपछि 10 गतेदेखि हेरेर यो आन्दोलनसित म परिचित छु. जो भन्नुभयो एउटा लामो समय मैले बसेको अवस्थादेखि म योसित परिचित छु र हुन त व्यवस्थापन भन्छ भन्ने कुरा त आइराख्या हुन्छ. तर दायित्व बोकेको कार्यालयको कार्यालय प्रमुखले आफूसित भएका नीति नियमसित चाहिने सकभर अटिज हुनुपर्छ भन्ने मलाई लाग्दछ. मेरो अनुभव 2036 साल माघ 10 गतेदेखि मैले कार्यालय म कर्मचारी तन्त्रसित म सरकारी सेवामा आबद्ध छु र योभन्दा पहिले म 5-7 वर्ष प्रशासकीय अधिकृत भएर कञ्चनपुर पनि बसे परिस्थिति बुझ्नुस् यताउताका पनि म के भन्छु भने ठिक छ कुनै पनि सेवाग्राहीले सेवा माग्ने कार्यालयहरूसित यो गलत भएको छ यसलाई चाहिँ गलत गर्नुभएको छ किन गर्नुभयो भन्ने कुरा पहिले सम्बन्धित निकायसित कुनै आधार कुराहरू छलफल हुनुपर्दछ भन्ने मलाई लाग्दछ त्यो छलफल नभइकन एकैचोटि मैले के देखेँ भने मेरो सटर डाउन भयो म कार्यालयमा काम गरिरहेको
तर आज तपाईँमाथि ठुलो साङ्घातिक आक्रमण हुने सम्भावना थियो थाहा छ तपाईँलाई सूचना
मलाई के पनि सूचना
तपाईँले कार्यालयभित्रै थुन्ने मिनराजजीहरूको प्लान छ आज
एकदम राम्रो उहाँहरूलाई म स्वागत गर्दछु मलाई थुन्नुपर्ने कुनै व्यक्तिगत थुन्ने होइनन् उहाँले कार्यालय प्रमुखलाई थुन्ने हो थुन्न सक्नुहुन्छ मजाले थुन्न सक्नुहुन्छ तर अवस्था उहाँहरूलाई म के भन्न चाहन्छु भने तपाईँ आजदेखि नै बन्द गर्नुहोस् के का लागि
मेरो प्रश्न पनि त्यही हो
के का लागि म अनुरोध गर्दैछु भने तपाईँ बहकामा नलाग्नुहोस् कुनै पनि ऐन कानुनले म प्रष्टसँग उहाँहरूलाई के भन्न चाहन्छु भने तपाईँहरू जानुभएको थियो गइसकेपछि कार्यालयमा म जुन काम गरिराखेको थिएँ उहाँबाट अनुमति लिएर हामी अर्को कार्यालय प्रमुखको कार्यकर्तामा गएर छलफल गऱ्यौँ छलफल गरिसकेपछि मैले के भने ठिक छ तपाईँहरूको आह्वान जो माग छ यी मागहरू जायज हुन सक्छन् बेजायज हुन सक्छन् भन्ने म भन्दै भन्दिनँ जायज हुन सक्छन् तर कानुन सम्मत हुन् कि होइनन् त्यसका निकाय पनि छलफल गर्ने निकाय हामीलाई अहिलेको परिस्थितिमा है जुन उहाँहरूले माग्नु भएको छ त्यो परिस्थिति हामीले त पत्रहरूलाई कुनै पनि निर्देशित गर्ने एकभन्दा तहवार हायरकी त हुन्छ नै हायरकीबाट प्रमाणित हुने नै भयो आयो आइसकेपछि कार्यालय प्रमुख हुनुहुन्न ठिक छ तपाईँहरूको माग जायज जायज छ हुन सक्ला नहुन सक्ला छलफलमा त जानु पर्ला नि छलफलमा जानका लागि ठिक छ व्यवस्थापन समिति अहिले हामी यातायात व्यवस्था ऐनको परिधिलाई प्रयोग गर भनेर जब दियो तब न हामी प्रयोगमा
फर्क 149 दफा अनुसार जुन निर्देशन आएको छ ठाडो निर्देशन यतिखेर तपाईँलाई
आएको छ त्यो चाहिँ नि कानुनसम्मत जाउ भनेपछि हामी गयौँ गइसकेपछि पनि उहाँहरूको माग पनि अझ मैले जायज मानेको छु मैले के माने भने ठिक छ तपाईँहरूले यो भन्नुभयो हामीले दादा खै त व्यवस्थापन समिति बसेको उहाँहरूको प्रश्न आयो त्यसमा मैले के भने म लगभग म गलत पनि मितिमा हुन सक्छु लास्ट मितिमा हामी लास्ट मिटिङ बसिसकेपछि 2073/7/27/27 कति हो मलाई एक्ज्याक्ट मिति थाहा भएन त्यो मितिमा हामीले केही छलफल गऱ्यौँ यो ई रिक्साका बारेमा मैले के भने उहाँहरूको नगर क्षेत्रभित्र सञ्चालन हुनु पाउनु पऱ्यो हामीले निर्विवाद
मिटिङमा म पनि छु नगरपालिकाको मिटिङमा
त्यो हुनु पर्यो भन्ने आइसकेपछि मैले के भने ठिक छ हामी नगर क्षेत्रको विरोधी होइनौँ हामी रुटको विरोधी होइनौँ हामीले दिने कार्यक्रमका लागि हजुरले अलिकति टच मात्रै गरिदिनुहोस् यसका लागि सञ्चालन गर्ने प्रक्रियाहरू पनि छन् स्थानीय स्वायत्त शासन ऐन छ नगरपालिका त्यसको पनि पुरै जिल्ला हेर्ने प्रमुख जिल्ला अधिकारी त्योसँग बसेर एउटा मात्रै के निर्णय गरिदिनुहोस् भने हामी बाध्य के का लागि हुन्छ भने यातायात व्यवस्था विभागको परिपत्रलाई
मान्ने कि नमान्ने
कानुन तह अलिकति छुने कि नछुने मैले मान्नेमा पनि गएको छैन मान्ने भनेपछि त उहाँहरूको चारवटा मात्रै म त नगरपालिकासित के अनुरोध गर्छु भने उहाँहरूको मागसित के अनुरोध गर्छु भने माग माग्नु आफ्नो ठाउँमा जायज होला तर छुनु पर्छ कि पर्दैन म सरस्वती म गल्ती छु भने मलाई चाहिँ यही सञ्चार माध्यमबाट सच्याइदिनु होला र म सच्याउने कोसिस र यसमा चार नम्बर बुदामा पहिलोमा के भनेको छ भने तिनवटा अधिकार मात्रै नगरपालिकालाई एउटा अधिकार मात्रै दिएको त्यो अधिकार भनेको दर्ताको प्रक्रिया कुनै हालले म दर्ताको ऐनतिर जाउँ एकचोटि के भनेको छ भने प्रारम्भमा सवारी तथा यातायात व्यवस्था ऐन 2049 परिच्छेद 1 परिभाषा कमा चाहिँ के भनेको छ भने सवारी भन्नाले यान्त्रिक शक्तिबाट सडकमा चल्ने सवारीको साधनलाई सम्झनु पर्दछ भनिसकेपछि अब नगरपालिका दर्ता गर्नका लागि मागेर होला त हो यो ऐन संशोधनका पट्टि
उहाँहरू
ऐन संशोधन गर भनेर जान सक्नुहुन्छ तर हामी नगरपालिका एउटा कुरो के बुझौँ भने हामीसित छलफल गरौँ क्या कार्यालयसित छलफल गरौँ कानुन के हो हामी के गर्न सक्छौँ तपाईँले यो के गर्नु
तर यो ऐन सबैका लागि बनेको छ तर विभिन्न जिल्ला नेपालगञ्जको पनि मैले अध्ययन गरेँ होइन बाहिर पनि हेर्दाखेरि गाविस र नगरपालिकाको नाममा चाहिँ चलाएको देख्यो यो मनपरी रूपमा 22 जिल्लामा किन रहेछ केशव सर यो ऐन त सबैका लागि इक्वल हुनुपर्ने होइन
यो एकदम महत्त्वपूर्ण क्वेसन पनि हो किनभने छरिएको विभिन्न किसिमले तर जब यो ई रिक्सा प्रदूषण रहित भनेर आयो र इलेक्ट्रिकबाट चल्ने भयो, चार्जिङ भएर चल्ने रिक्सा आयो, यो रिक्सा आउने बित्तिकै यसको कुनै ऐन कानुन मैले जुन पहिलो भने नि परिभाषा यातायात व्यवस्था ऐनको परिच्छेद एकको परिभाषामा परिभाषाको पहिलो शब्दमा सवारी भन्नाले यान्त्रिक शक्तिबाट सडकमा चल्ने सवारी साधन हो भनेर भनिसकेपछि आइसके भित्रिसकेपछि यो खोलेको थिएन यातायात व्यवस्थासित कुनै संलग्नता भयो।
अनि मिनराजी तपाईँहरूको माग के त, उहाँले चाहिँ यातायात त जुन चाहिँ ऐन आएको छ त्यसलाई चाहिँ मानेर हामी चाहिँ हिँडेका छौँ भनिरहँदा तपाईँहरू फेरि नगरपालिकामा जानुपर्छ भन्नु के का लागि?
तपाईँले अगाडि नै भनिहाल्नुभयो, जो चाहिँ देशभरि हेर्ने हो भने झापाकै कुरा गरौँ, झापामा 1700-1800 रिक्सा चाहिँ नगरपालिकामा दर्ता छ भन्यो भने त यान्त्रिक ऐनको कुरा गर्नुहुन्छ सर, चाहिँ त्यहाँ चाहिँ ऐन लागू किन नभएको? अनि नेपालगञ्जमा हेर्नुहोस्, रातोमा पनि चलिरहेछ, गाविसमा नगरपालिकामा दर्ता भइरहेछ भने धनगढीमा मात्र ऐनको कुरा किन भइरहेछ भन्ने कुरा हो सर। अब धनगढीमा धनवारीको कुरा गर्ने हो भने ऐनको कुरा पनि गर्ने मानौँ, त्यो पनि मान्यौँ, एउटा यातायात व्यवस्था समितिको मिटिङ नबसालेर मनोमानी ढङ्गसँग दर्ता भइरहेछन् होइन। हामीले फर्स्ट चाहिँ पहिला चाहिँ के भनेका थियौँ भने पहिला यातायात व्यवस्था समितिको मिटिङ बसालेर यसको कोटा निर्धारण गरेर वार्षिक कति आवश्यकता छ त्यो छुट्याएर त्यसपछि मात्र दर्ता गर्नुहोस् भने हौ।
अहिले कति दर्ता छ तपाईँहरूको मान्छे जानुभएको रहेछ होइन यातायातमा, कतिवटा दर्ता गराएको छ अरे
सरको लिस्टमा? उहाँ हाकिम साहबले दिनुभएको त 1290 दिनुभएको छ,
होइन नगरपालिकाभित्र पछिल्लो समयको कुरा मैले गर्दैछु।
नगरपालिकाको नगरपालिकाभित्र चाहिँ 5 चाहिँ हमा कालो पहिला भएको र त्यहाँको सिफारिस भनेको 658 पहिलाको र अहिले 112 नगरपालिकाले नयाँ दिएको भन्यो भने लगभग 700 कति समथिङ हुन्छ।
होइन तपाईँहरूले 300 कुरा गर्दै हुनुहुन्छ नि जो
300 त्यही त नि 300 भनेको यो यातायातमा दर्ता भएको
होइन। पछिल्लो समय तपाईँहरूले जुन 2 महिनाको दौरानमा चाहिँ 300 रिक्सा धना भनौँ न एउटा यो द्रुत गतिमा चाहिँ तपाईँहरूले भन्दै हुन्छ नि, तर त्यो गलत डाटा हो नि त।
गलत छैन सर।
किन छैन डाटा? मसँग छ 87 मात्र चाहिँ नगरपालिकाको डाटामा छ, तपाईँहरूले गलत भ्रम दिने जनतालाई
नै। नगरपालिकाले हामीले चाहिँ 112 सिफारिस दिएका छौँ भनेर लिस्ट दिया हो अहिले पछिल्लो पिरियडमा। त्यसपछि यातायातमा 900 लगभग समथिङ 900 नम्बर चलिरहेको थियो यातायातमा सिएक हो।
तपाईँ यतिखेर एउटा कुरा मिनजी, हामी छोटो ब्रेकमा जान्छौँ किनभने हामी धेरै कुरा गर्न बाँकी छ र मसँग टाइम पनि थोरै छ, किनभने इलेक्ट्रोनिक रिक्सा व्यवसायहरू यतिखेर हामीलाई सुन्दै पनि हुनुहुन्छ, धेरै कुरा जान्न आवश्यक पनि छ। हाकिम साहब हामी एकैछिन छोटो ब्रेकमा जान्छौँ, म अनिलजीलाई आग्रह गर्न चाहन्छु छोटो ब्रेकका लागि।
ड्राइभिङ सिक्न चाहनेहरूका लागि गल्फ ड्राइभिङ इन्स्टिच्युट।
हाम्रो यहाँ कार, जीप, भ्यान, बाइक र स्कुटी प्रोजेक्टरको माध्यमबाट चलाउन सिकाइन्छ।
आफ्नै मैदानमा ट्रायल संरचना बनाइएको र सम्पूर्ण ट्राफिक नियम अनुसार परीक्षण गराइने।
त्यसै गरी गल्फ कन्ट्रीका लागि लेफ्ट ह्यान्ड स्टेरिङ गाडी चलाउन सिकाइन्छ।
गाडी र व्यक्तिको लाइफ इन्सुरेन्स गरिने।
टुर एन्ड ट्राभल्स बुकिङका लागि एसी जीप कार उपलब्ध गराइन्छ।
साथै स्कुटी, बाइक, जीप, कार, डेलिभरी भ्यानको लाइसेन्स प्रतिलिपि, लाइसेन्सको नवीकरण, गाडी
थ्योरिटिकल र प्र्याक्टिकल ट्रेनिङ क्लासहरू पनि सञ्चालन हुन गइरहेकाले इच्छुकहरूलाई फारम भर्न सहर्ष जानकारी गराइन्छ। गल्फ ड्राइभिङ इन्स्टिच्युट स्कुल, क्याम्पस रोड, धनगढी, 091-5-26-336, नवराज गौतम 98-48-45-33-55 र एसबी मोहरा 98-48-40-73-73।
के तपाईँ आर्थिक अभावका कारण कानुनी सेवाबाट वञ्चित हुनुहुन्छ? पैसा र पहुँच नभएकै कारण कानुनी सहायताबाट वञ्चित हुनुहुन्छ भने अब चिन्ता मान्नु पर्दैन। न्यायमा पहुँच नभएका विपन्न तथा असहाय व्यक्तिहरूले जिल्ला कानुनी सहायता समितिको कार्यालयमा सम्पर्क गर्नुहोला। जिल्ला कानुनी सहायता समितिद्वारा स्थापित सामाजिक कानुनी सहायता केन्द्रले निःशुल्क कानुनी सहायता उपलब्ध गराउँदै आएको बेहोरा सबैलाई जानकारी गराउँदछौँ। सम्पर्क जिल्ला कानुनी सहायता समिति, अदालत रोड, धनगढी। फोन नम्बर 91-5-23-466।
विशेषज्ञ डाक्टर आउने बारे सूचना। जोशी मेडिकल हल पार्क मोडमा काठमाडौँ तथा नेपालगञ्ज मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरू आउनुहुने भएकोले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहुन आग्रह गर्दछौँ। डाक्टर शम्भुदत्त जोशी, एमडी डर्मेटोलोजी, छाला कुष्ठरोग, यौन रोग तथा सौन्दर्य विशेषज्ञ।
डाक्टर अनिमिति, माघ 29 गते।
डाक्टर सुमित पाण्डे, छाला, नङ, कपाल तथा यौन रोग विशेषज्ञ।
डाक्टर अनिमिति, फागुन 14 गते।
सम्पर्क जोशी मेडिकल हल पार्क मोड, धनगढी, 091-5-23-560।
विशेषज्ञ डाक्टर आउने बारे सूचना डाक्टर कमलराज शर्मा प्रमुख नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर आउने मिति प्रत्येक दिन
डाक्टर सजन केसी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर आउने प्रत्येक दिन
डाक्टर मधु पाण्डे थाइरोइड सुगर तथा हर्मोन रोग विशेषज्ञ डाक्टर आउने मिति प्रत्येक महिनाको चौथो शुक्रबार र शनिबार सम्पर्क शिखर मेडिकल हल अस्पताल लाइन धनगढी 526-378
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। यो छोटो व्यापारिक विश्रामपछि आज तातो बहसमा मैले धनगढीमा चाहिँ इलेक्ट्रोनिक रिक्साहरू जुन चाहिँ मजदुरहरू हुनुहुन्छ उहाँहरूले चाहिँ विरोध गर्दै हुनुहुन्छ। यो विरोध आन्दोलन के का लागि हो धेरै कुरा छर्लङ्ग पार्न आवश्यक पनि छ र यो विषयमा अझ थप जानकारी लिनका निम्ति हामी यतिखेर धनगढी उपमहानगरपालिकाका कार्यालय प्रमुख यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोनमा हुनुहुन्छ ध्यान कुमार थापा हुनुहुन्छ, उहाँलाई वेलकम गर्न चाहन्छु। थापाजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा। हेलो थापाजी,
हेलो
थापाजी आवाज सुन्दै हुनुहुन्छ? क्लियर छ आवाज?
आहा,
एकैछिनपछि म तपाईँलाई कल गर्नेछु किनभने हामी अलिकति प्राविधिक मिस्टेक देखिएको छ, म अन्य विषयलाई जोड्छु यतिखेर। मिन्जी, तपाईँहरूका व्यवसायी जो चाहिँ भनौँ न यतिखेर रिक्सा चालकहरू हुनुहुन्छ धेरैले सुन्दै हुनुहुन्छ, धेरै आर्थिक अनियमितता भएको रहेछ, किन रहेछ यस्तो भएको?
त्यही त नि, यो चाहिँ
क्लियर कट बताउनु आज तपाईँको पर्दाफास गर्दैछु म अब।
एकदम सर, यो चाहिँ सीमित आउनुपर्ने हो। धनगढी सहर सानो सहर छ, यो सहरमा चाहिँ सीमित आउनु आवश्यक
हो। रिक्सा व्यवसायलाई तपाईँले फोन गरेर बार्गेनिङ गर्नु भएको छ नि, दुई दिनको हाम्रो आन्दोलन हो त्यसपछि बन्द गर्छु, आज र भोलि बन्द छ, तपाईँहरूको जे सूचना आएको छ सही छ, किनभने आज र भोलि बन्द छ कि छैन ल भन्नुहोस्।
एकदम
आज र भोलि तपाईँहरूले बन्द गर्नु भएको छैन?
बन्द हाम्रो आन्दोलन
बार्गेनिङका लागि तपाईँहरूको आन्दोलन रहेछ नि त, सूचना त सही हो नि त मलाई आएको सूचना
होइन? छैन सर, त्यो त हल्लाको फैलाउला होइन, त्यो आफ्नो ठाउँमा छ, हाम्रो चाहिँ यो चाहिँ दुई दिनको तयारी हो सर।
तयारी होइन, तपाईँहरूले बार्गेनिङका लागि मलाई सूचना आएको छ कि दुई दिनका लागि मिनराजजीले चाहिँ जुन किसिमको तयारी गर्ने सङ्केत गर्नुभएको छ नि, त्यो सङ्केत भनेको बार्गेनिङ हो। तपाईँहरूको आन्दोलन भनेको पैसा माग्नका लागि हो, पैसा नपाएर यो चाहिँ रिसको आवेशमा या धोका दियो भनेर तपाईँहरूले चाहिँ आन्दोलन गर्दै हुनुहुन्छ हो?
यो एकदम झुटो हो सर, कोही पैसा देलान् त्यो आफ्नो ठाउँमा छ, कसैलाई देलान् त्यो हामीसँग कुनै सरकार
देलान् होइन, तपाईँहरूले माग्नु भएको छ एउटा कुरा, यो इलेक्ट्रोनिक रिक्सा व्यवस्थापन मूल समिति भनेर तपाईँहरूले एउटा कुपन काट्ने गर्नु भएको छ यी रिक्सा भलाइ कोषबाट।
हजुर हजुर,
कतिवटा रिक्साबाट तपाईँहरूले यो 10 रुपियाँको दरले दिनहुँ काट्नुहुन्छ?
हामी सबैबाट काट्थ्यौँ सर, बिचमा हामी
काट्थ्यौँ होइन, अहिले काटिरहनु भएको छ कि छैन तपाईँ?
बिचमा छुटिया छ, जो चाहिँ हाम्रो आन्दोलनको बिचमा हामीले भनेका छौँ अहिले यो चाहिँ सम्भव छैन, यो चाहिँ किन काट्न सुरु गरे हो भने हामी चाहिँ अहिले विभिन्न धारमा थियौँ, पहिला चाहिँ 4-5 वटा ई रिक्साको धनगढीमा अध्यक्षहरू थिए, अलग अलग धारमा थियौँ, अलग अलग पार्टीका थिए, स्वतन्त्र भन्ने अलग थिए, त्यो सबै मिलाएर एउटा मूल व्यवस्थापन समिति बनायौँ, त्यसपछि सबैले निर्णय
सबै व्यवस्थापन गर्ने पैसा खाने
होइन होइन, पैसा त छर्लङ्ग छ, म सम्पूर्ण साथीहरूलाई
आज कति छ हिसाब बताउनुहोस् त दिनको, तपाईँको मैले हिसाब गर्दाखेरि 1200 भनेपछि तपाईँको दिनको 10 गर्दाखेरि 1,20,000 रुपियाँ तपाईँको दिनहुँ होइन, तपाईँहरूको चाहिँ कारोबार भइरहेको छ?
उठ्दैन सर,
किन उठ्दैन? हामी 1 लाख उठ्ला तर आजसम्म कति पैसा भयो तपाईँहरूले बताउनु भयो, छर्लङ्ग पार्नु भयो?
यस्तो छ सर, सबैलाई भनिएको छौँ, चालक साथीहरूलाई सम्पूर्णलाई आफ्नो हिसाब माग्नुहोस्, हामीले पासबुक सहित बनाएको छौँ, हिसाब किताब अफिसमा लिनुहोस्।
तपाईँहरूले धेरै सोझा साझालाई गुम्राहमा राख्नु भएको छ मिनराजी, तपाईँले एउटा कुरा तपाईँ सुन्नुहोस् अब, तपाईँले जुन तपाईँको विषयमा मैले लिएर आएको छु, म हेर्दैछु यतिखेर तपाईँको नाममा मिनराजी मिनराज जोशी जो चाहिँ प्रति व्यक्ति तपाईँले चाहिँ 2000 दरले जुन जाडोमा चाहिँ जकेट किनिदिन्छु भनेर पैसा लिनुभएको थियो नि, जकेट खै रिक्सा व्यवसायलाई आज रिक्सा चालकलाई जकेट खै तपाईँले दिएको?
त्यो एकदम झुटा, त्यो भनियो हामीले ड्रेस,
तपाईँले पैसा त लग्नु भयो नि?
लगेको छैन सर।
किन लग्नु भएको छैन?
लगेको छैन, लिने हामीले पैसा लिने कुरै गरेका छैनौँ।
किन जकेट दिन्छु 2000 दरले? तपाईँ 3000 भन्नुभएको, बार्गेनिङ गर्दा गर्दा 2000 तपाईँको कुरा मिलेको छ?
त्यो एकदम झुटो सर, हामीले ड्रेस जो कि ई रिक्सा चालक पहिचान होस् भनेर हामीले ड्रेस ल्याउँछौँ, समिति बनाइसकेपछि
जकेट दिन्छु भने चिसो गएपछि जकेट दिने तपाईँहरू?
हाम्रो कार्ययोजना, हामीले यी काम भावी कार्य जकेट चिसो उसको लागि तातोको लागि जकेट भन्ने कुरै होइन, हामीले चाहिँ ड्रेस ई रिक्सा चालक भनेर एउटा ड्रेस उपलब्ध गराउने छौँ, यो गर्नुपर्ने हो साथी भनेर साथीहरूको माझमा एउटा हाम्रो कार्ययोजना प्रस्तुत मात्र गरे हौ, हामी यी कार्यक्रम गरेर हामी अगाडि बढ्ने हौ भनेर गरेका छौँ, यो 2000-3000 झुटा प्रचार हो नि, यसको कुनै प्रमाण छैन, प्रमाणविहीन कुराहरू हुन्छ के सर?
ठिक छ, तपाईँले प्रमाण छैन भन्नुभयो तर मसँग प्रमाण छ, धोका दियो भनेर तपाईँले यो आन्दोलन गरिरहँदा निर्मल चौधरी र बुद्धि सिंह बुढाले चाहिँ 20-20,000 रुपियाँ किन लिएको रहेछ तपाईँका मान्छेहरूले? अदालतको अगाडिबाट लिएको छ, मेरा गोप्य सूचना दिने मान्छेहरूले भनेका छन्।
त्यो लियो होला, त्यो आफ्नो ठाउँमा
किन लियो, कसका लागि लियो?
त्यो हामी
तपाईँहरू व्यवसाय होइन, तपाईँहरूले भन्नु पर्दैन,
त्यो यस्तो छ सर, अहिले हामीलाई आन्दोलन तुवाउनलाई, आन्दोलन यो चाहिँ असफल गर्नलाई कसैले प्रचार गर्न सक्छ, दियो भने किन दियो त तिनीहरूले, किन दिने? घुसखोरी चाहिँ तिनीहरू,
निर्मल चौधरीले 20,000, बुद्धि सिंह बुढाले 30,000 रुपियाँ लिएको छ, 50,000 रुपियाँ तपाईँहरूको भित्र गएको छ, तपाईँले 2,000 दरले चाहिँ जाडोमा जकेट किन्छु भनेर पैसा माग्नु भएको छ, यस्तो गलत गर्न मिल्छ तपाईँहरूले?
एकदम झुटो प्रचार हो त्यो, एकदम झुटो। म यो तपाईँको दिनेश एफएम मार्फत भन्न चाहन्छु, त्यो चाहिँ झुटो प्रचार हो। जसले दियो दिने मान्छेलाई पहिला
ल्याउनुहोस्, तपाईँ बस्न तयार हुनुहुन्छ? भोलिको तातो बहसमा तपाईँसँग म गराउँछु।
एकदम त्यो किन दियो
व्यवसायसँग तपाईँलाई म राख्न सक्छु,
व्यवसायले दियो किन भन्ने प्रश्न पनि
तपाईँहरूले माग्नु भयो नि त।
हामीले कतिखेर माग्यौँ उनीहरूले
मागेको फोन रेकर्डहरू तपाईँले भनेको कुराहरू सबै छ,
ल्याउनु होला, एकदम एकदम होला, त्यो आफ्नो ठाउँमा छ होइन। त्यो फोन रेकर्ड ल्याउनुहोस्, मान्छेले के गरेर कसैलाई बेइज्जत गर्नलाई गरेका हुन सक्छन्, तर त्यो चाहिँ एकदम झुटो हो, झुटो प्रचार हो।
अनि भनेपछि तपाईँहरू कालो रिक्सा कुरा गरिरहँदा निर्मल चौधरीले 2 दिन अगाडि मात्रै यातायात कार्यालयमा गएर कालो नम्बर प्लेटमा दर्ता गर्ने, अनि तपाईँहरू भन्ने अझ फेरि आज आन्दोलन गरेर के देखाउनु खोज्नु भएको तपाईँहरूले?
सर, जो चाहिँ चलिरहेको अवस्थामा होइन, जो चाहिँ दर्ता चलिराखेको छ भने कसैले किन्ने त अधिकार हो नि त, उसले किन्न त सक्यो नि त। हाम्रो त यो आवश्यकता कति छुट्याउने, हामी सरकारी निकायसँग हो, हाम्रो ई रिक्सा व्यवसायी नगरपालिका सबैबाट मिलेर यहाँको आवश्यकता कति छ त्यति चाहिँ सङ्ख्या निर्धारण गर्नुहोस् पो भने हौ त। हामीले चाहिँ दर्ता, अहिले दर्ता चलिरहेको अवस्थामा कुनै मजदुरले किन्छ भने मजदुरलाई रोक्नुहोस् भन्न चाहिँ भनेकै छैनौँ, हामीले उसलाई रातो दिनुहुन्न कालो दिनुहुन्न भनेका छैनौँ। यो चाहिँ आवश्यकता यहाँको चाहिँ धनगढी सहरको कति आवश्यकता छ त्यो छुट्याउनुहोस् मात्र भनेका हौँ
हामी, किनभने प्राविधिक मिस्टेक देखिएको छ र मैले यतिखेर चाहिँ भित्रै मैले टेलिफोन लिएर फोन गर्न खोजिरहेको छु। यतिखेर हामी ध्यान कुमार थापा जो चाहिँ कार्यालय प्रमुख हुनुहुन्छ धनगढी उपमहानगरपालिकाका कार्यालय प्रमुख ज्यूलाई यतिखेर टेलिफोन लगाइरहेको छु, सम्भवतः उहाँले मलाई लाग्छ कार्यक्रम सुन्दै हुनुहुन्छ। ध्यान कुमार जी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा। ध्यान कुमार जी, आवाज सुन्दै हुनुहुन्छ यहाँले? अहिलेको अवस्थामा हेर्ने हो भने जुन किसिमको चर्चा आएको छ बाहिर होइन, तपाईँ यतिखेर कार्यक्रम तातो बहस पनि सुन्दै हुनुहुन्छ। धनगढीमा चाहिँ इलेक्ट्रोनिक रिक्साहरूको चाहिँ ठुलो विवाद आएको छ, यो आन्दोलन बारम्बार भइरहेको छ, यसको समाधानका लागि के गर्दै हुनुहुन्छ ध्यान कुमार जी?
बजारमा धेरै रिक्सा भए, त्यो रिक्सालाई अलिक व्यवस्थित गर्नु पर्यो, संख्या चाहिँ अलिकति अब संख्या बढाउनु भएन भन्ने एउटा कुरा।
तर हिजोको दिनमा संख्याकै कुरा गर्दा योभन्दा पूर्व रहेका रामलाल श्रेष्ठ जो चाहिँ कार्यालय प्रमुख हुनुहुन्थ्यो उहाँले चाहिँ यो विषयमा त्यति धेरै बोल्नु भएन होइन, तर तपाईँ आएपछि धेरै कुराको चलखेल भएको छ। तपाईँका एजेन्टहरूले जुन छ नि लेखनाथ ओझा चिन्नुहुन्छ तपाईँले, तपाईँका कर्मचारी 10,00,000 तपाईँहरूले एजेन्ट राख्नु भएको छ, 10,00,000 रुपियाँ उहाँले लिनुभएको छ, 1,00,000 रुपियाँ तपाईँका लागि अलग रुपियाँ गएको छ। हाकिम साहब, किन यस्तो अनियमितता भएको रहेछ? होइन कार्यालय प्रमुखज्यू, मसँग प्रमाण छ, तपाईँको लागि प्रमाण छ, म व्यवसायीलाई तपाईँको अगाडि उभ्याउन सक्छु। यतिखेर तातो बहसमा हुनुहुन्छ तपाईँहरू, भ्रष्टाचार गर्नुभएको छ तपाईँले, 1,00,000 रुपियाँ लेखनाथ ओझाबाट तपाईँले मगाउनु भएको छ तपाईँको एजेन्ट थ्रु। मेरो प्रश्न होइन, यो जनताको प्रश्न हो। तर बार्गेनिङका लागि तपाईँले पठाउनु भएको छ नि त,
हिजोको हाम्रो छलफलमा उहाँहरूको चाहिँ सञ्चालन नगरपालिका मार्फत हुनु पर्यो भन्ने कुराहरू तपाईँ पनि सुनिरहनु भएको थियो होइन। अब यो कसले कहाँ पैसा लियो, कसले लिनु गर्यो, यस्तो कुरा
तर ध्यान कुमार थापा कार्यालय प्रमुखको लागि म एउटा कुरा सुन्नुहोस् हाकिम साहब, मेरो कुरा सुन्नुहोस्, मेरो कुनै कसैसँग मलाई लिनु पनि छैन, दिनु पनि छैन, किनभने जनताले जान्न खोजेको कुरा मैले प्रष्ट रूपमा राख्ने हो। यतिखेर मैले भित्रै टेलिफोन लगेर प्रत्यक्ष कुराकानी गराइरहेको छु। ध्यान कुमार थापाजी, धेरैको प्रश्न छ, तपाईँले चाहिँ एजेन्ट थ्रु 1,00,000 रुपियाँ लिएको, यदि तपाईँ चाहनुहुन्छ भने भोलिको तातो बहसमा म व्यवसायीलाई ल्याएर म प्रत्यक्ष कुराकानी गराउन सक्छु, तपाईँ गर्न सक्नुहुन्छ?
उहाँहरूसँग मेरो कुनै चिन्जार पनि छैन, म आइकन यो रिक्सा सम्बन्धी कुनै हाम्रो व्यवहार पनि के भन्नु।
तर लेखनाथ ओझाले चाहिँ यही सिफारिसका लागि 10,00,000 रुपियाँ, त्यस्तै अर्का तपाईँका कर्मचारीलाई आज स्पष्टीकरण दिनुहोस्, मोहन खड्काले 40,00,000 रुपियाँ लिनुभएको छ, मोहन खड्काले 40,00,000 रुपियाँ त्यहाँ चाहिँ व्यवसायबाट लिएको खुलासा भएको छ, तपाईँले कारवाही गर्न सक्नु भएन, तपाईँको भित्र ठुलो आर्थिक जालो फिजिएको छ, यसका लागि तपाईँहरूका एजेन्टहरू कार्यालयबाट परिचालन गर्नुभएको छ तपाईँले। तपाईँ जिम्मेवारी व्यक्ति होइन, तपाईँले गर्नु पर्दैन,
होइन
ल ठिक छ म व्यवसाय
पछिल्लो समयमा हामीले रिक्सा सम्बन्धी जस्तो म आइकन पनि रिक्साको सम्बन्धी कुनै प्रशासन हामीले गरेको छैन खालि म आइकन मैले थाहा पाएको उहाँ रिक्सा व्यवसायीहरूले धनगढीमा सिपाही रोक्नु पऱ्यो भन्ने कसैले बन्द गर्नु पऱ्यो भन्ने कुराहरू बिचमा आएको मात्रै हो होइन अब यस्तो लिने खाने त्यस्ता कुरा
तर भएको कुरा छ म व्यवसायसँग तपाईँका लागि म व्यवसायसँग भोलिका दिनमा यो तातो बहसमा चर्चा गर्नेछु किनभने यो विषय बडो विवादमा आइसकेको छ र तपाईँहरूको नाम पनि बाहिर आएको छ हाकिम साहबले 1,00,000 रुपियाँ माग्नु भएको कुरा बाहिर आएको छ यो विषयमा हामी बारम्बार खबरदारी गर्नेछौँ थ्याङ्क यू सो मच समय दिनुभयो आदरणीय श्रोता हामीले यो तातो बहस किनभने समसामयिक विषयमा चर्चा गरिरहेका छौँ र अन्त्य अन्त्यमा छु म अब नगरपालिकामा जुन किसिमले उहाँले चाहिँ भन्दै हुनुहुन्छ यो आन्दोलनको कुरा गरिरहँदा तपाईँहरूलाई नगरपालिकामा किन सिफारिस गर्नका लागि आग्रह गर्नुभयो मिनराजी अन्त्यमा छु म अब
हामीले चाहिँ नगरपालिकामा दर्ता गर्दा हामीले चाहिँ सबभन्दा सहुलियत हुन्छ कर चाहिँ यातायातमा पोहोर साल चाहिँ बिमा जस्तै बिमाको कुरा गरौँ यातायातमा दर्ता गर्दाखेरि बिमा त चाहियो नि त बिमा चाहिँ 3,000 भइरहेको थियो भने अहिले ठ्याक्कै डबल बढाइदियो त्यो किन होइन अनि कर चाहिँ महँगो पर्छ कमाइ अहिले चाहिँ बजारमा धेरै रिक्सा भएको कारण मजदुर साथीहरूको त्यति कमाइ पनि छैन त्यति कर तिर्न सक्दैनन् यता बैङ्कको ब्याज छ यता अब अन्य कुराहरू पनि हुन्छन् त्यो भएको नाताले त्यहाँ चाहिँ हामीलाई सम्भव छैन नगरपालिकामा 1,500 रिनु हुन्छ सिफारिस भन्यो भने त्यहाँ दर्ता हुन्छ भन्यो भने हामीलाई यातायात चाहिँ चाहिएन भन्ने कुरा हो अन्य हामीलाई अरू कुराहरू चाहिएन किनकि देशभरि कुनै ठाउँ नभएको भए हामीलाई कुनै आवश्यकता थिएन देशभरि चाहिँ धेरै जसो चाहिँ नगरपालिका र गाविसमा चाहिँ दर्ता छन् भने यहाँ चाहिँ धनगढीमा मात्रै यातायातमा किन भन्ने प्रश्न हो हाम्रो
भनेपछि तपाईँहरू एनको विरुद्धमा हुनुहुन्छ
एकदम एकदम सर
तपाईँहरू आन्दोलन गर्दै जानुहुन्छ
आन्दोलन त हाम्रो रोकिन्न
केशव सर अन्त्यमा तपाईँले के भन्नुहुन्छ कार्यक्रमको हामी अन्त्यमा छौँ उहाँहरूको आन्दोलनलाई चाहिँ कसरी अब व्यवस्थापन गर्नु पर्ला यो धनगढीमा चाहिँ भनौँ न क्षमताभन्दा बढी रिक्साहरू दौडिरहेको छ यसको म्यानेजमेन्ट गर्ने जिम्मा प्रशासनको पनि हो आगामी दिनमा यो विषयमा हामी चर्चा पनि गर्नेछौँ यहाँले के भन्नुहुन्छ अन्त्यमा केशव सर समय सकिनला
धन्यवाद यसमा म अन्त्यमा के भन्छु भने उहाँले जुन अहिले अरू ठाउँमा यो भएको छ यो अहिले चाहिँ यहाँ यातायातमा मात्रै भन्ने कुरो कुनै यातायात 14 अञ्चलको यातायात व्यवस्था कार्यालयलाई अहिले सोद्धा जुन ऐन पहिले दुविधा थियो विभिन्न ठाउँमा मैले भने नेपालगञ्जमा सरले नै भन्नुभयो कि नेपालगञ्जमा गाविसमा भएको छ एकदम भएको थियो यहाँ पनि भएको थियो अन्य ठाउँमा पनि सबै ठाउँमा नगरपालिकाहरूले गरेका थिए जबसम्म ऐनका कुराहरू प्रस्ट्याउन सकेको थिएन नीति नियमहरू बनेको थिएन यो बिचमा नीति नियमहरू बनाउँदा पनि नीति नियमहरू अझै पनि यसको स्पष्टता नीति नियमहरू भएको छैन खालि के मन्त्रालयले यसलाई चाहिँ सर्कुलर गरेर सञ्चालनको प्रक्रियामा ल्याएको हो र तसर्थ म के भन्न चाहन्छु भने ठिक छ नगरपालिका चाहियो ऐन संशोधनको पछाडि जानुहोस् प्लिज ऐन संशोधन भयो भने म योभन्दा पहिले जानकारी गराउन चाहन्छु कि नेपाल सरकारले कुनै पनि निकायलाई व्यवस्थापन गर्न दिन सक्ने अवस्था छ योभन्दा पहिले तपाईँहरूले देख्नुभयो होला यातायात व्यवस्था ऐनमै उल्लेखित भएका दफा म परिच्छेद 4 सवारी चालक अनुमति पत्र छ सवारी चालक अनुमति पत्र योभन्दा पहिले 2061 भन्दा पहिले चाहिँ
समय सक्यो हेर्नु न यो बाध्यात्मक अवस्था छ छोटो समय छ धेरै कुरा गर्न मन छ आगामी दिनमा हामी टेलिभिजनमा पनि यो विषयमा चर्चा गर्नेछौँ थ्याङ्क यू सो मच सर
धन्यवाद सर यो लोकप्रिय माध्यमबाट मैले भन्न पाइनँ यसका धेरै
हामी आज नै बस्नेछौँ टेलिभिजनमा थ्याङ्क यू सो मच थ्याङ्क यू आदरणीय श्रोता मानवहरू आजको यो तातो बहसमा मैले इलेक्ट्रोनिक रिक्सा व्यवसायीहरूको जुन चाहिँ भनौँ न इलेक्ट्रोनिक रिक्सा मजदुरहरूको चाहिँ आन्दोलन चलिरहेको छ यो विषयमा रहेर मैले यातायात कार्यालयका निमित्त प्रमुख केशव दत्त जोशी र त्यसै गरी विद्युतीय चालक मजदुर सङ्घका अध्यक्ष हुनुहुन्थ्यो हामीसँग मिनराज जोशीसँग तातो बहसँग आजलाई कार्यक्रमको निर्धारित समय सकियो आजलाई कार्यक्रमबाट मनोवराज पनि बिदा माग्छु हवस् नमस्कार
ल धन्यवाद
थ्याङ्क यू सर